व्यावसायिक विश्रामक बाद पुनः स्वागत अछि रेडियो जनकपुर 97 MHz प्रस्तुति कार्यक्रम अपन दलान में। हम अजय अनुरागी अपने सबके बीच में उपस्थित छी। अदालत पहले रिजर्व रहै छलैए, मुदा अदालत आब समाज में जाइ छै। मीट द जज प्रोग्राम क के, जुडिशियल आउटरीच कार्यक्रम क के, समुदाय में अदालत कार्यक्रम क के, माने समुदाय में सेहो आब अदालत पहुँच रहल छै। एहने क्रम में उच्च अदालत जनकपुर स्वयं पहुँचल छल राजर्षि जनक कैंपस में विद्यार्थी सब संगे अंतरक्रिया करक लेल, बुझाबक लेल अदालत की होइ छै, अदालत के प्रक्रिया सब की होइ छै, संपूर्ण विषय वस्तु। न्यायिक संवाद तथा अंतरक्रिया कार्यक्रम आयोजन कयल गेल छल। ओहिठाम राजर्षि जनक कैंपस के प्रधानाध्यापक धर्मेंद्र झा, चेयरपर्सन ब्रह्मदेव झा लगायत के उपस्थिति में उच्च अदालत जनकपुर के मुख्य न्यायाधीश उदय प्रकाश चापागाई, न्यायाधीश मोहम्मद साबिर हुसैन, सत्यमोहन जोशी थारू, टेक नारायण कुंवर, नाती बाबू लामी छाने, डॉक्टर रवि शर्मा अर्याल पहुँचल छलथि। तहिना जनकपुर बार के अध्यक्ष रमेश कुमार पांडे आ विभिन्न कर्मचारी सब पहुँचल छलथि। न्यायिक संवाद तथा अंतरक्रिया कार्यक्रम में सबसे पहले कार्यक्रम के विषय में उद्देश्य रखलखिन न्यायाधीश सत्यमोहन जोशी थारू। सुनियन सत्यमोहन जोशी थारू की कहे छथिन।
अदालत को लीगेसी के छत्र मौत थोड़े सैद्धांतिक या राजनीतिक कुरा को दृष्टिकोण मौत होने यहाँ रखना चाहन्छु र त्यो सन्दर्भमा राख्दाखेरि एउटा स्टेट के हो त एउटा स्टेट के हो त भन्नेदेखि सुरु गर्नु पर्यो। एउटा स्टेटभित्र कति तत्त्व हुन्छ, जस्तै खास गरी त्यो स्टेटको एउटा निश्चित सीमा हुन्छ, भूभाग हुन्छ, त्यहाँ पपुलेसन हुन्छ, होइन पिपुल्स हुन्छ, त्यसपछि त्यहाँ अब निश्चित सिस्टमको एउटा गभर्मेन्ट हुन्छ, होइन त्यसको सोभरेन्टी हुन्छ। यी तत्त्वहरू भएन भने त्यो राज्यको परिकल्पना गर्न सकिँदैन। निश्चय पनि जहाँ गभर्मेन्ट हुन्छ त्यहाँ गभर्मेन्टको काम गर्ने सिस्टम हुन्छ, त्यो गभर्मेन्टका विभिन्न अङ्गहरू मार्फत काम गरिन्छ, होइन गभर्मेन्ट सञ्चालनका निश्चित नियम कानुनहरू हुन्छन्, होइन यसै सन्दर्भमा अब अहिले हाम्रो संविधान आयोग 2033 सालमा संविधान सभाद्वारा यसलाई निर्मित संविधान भनेर हामी भन्छौँ। त यो संविधानको लागि सयौँ मान्छे हजारौँ मान्छे सहित भए, किन त यसका पछाडि के लिगेसीहरू छन्? त्यस कुराको सम्बन्धमा विभिन्न तथ्यगत या राजनीतिक या चाहिँ यसका राइट बेसका कुराहरू योसँग जोडिएको छ। जस्तै हामी अब अस्ति भर्खर हामी एक महिना अगाडि करिब गऱ्यौँ 10 डिसेम्बरको दिन मानवाधिकार दिवस मनायो। त्यो मानवाधिकारको जुन घोषणापत्र छ, जुन 1948 जारी भएको छ, त्यो मानवाधिकारको सन्दर्भमा त्यहाँ निश्चित धारा उपधाराहरू व्यवस्था गरिएका छ र हरेक नागरिक त्यो मुलुकमा सोभरिन हुनको लागि पनि त्यहाँ निश्चित परिभाषाहरू त्यसका अधिकारका कुराहरू त्यहाँ निश्चित रूपमा लिपिबद्ध गरिएको छ र त्यहाँ के पनि भनिएको छ भने देशमा शासन प्रणाली कानुनी राज्यको हिसाबले सञ्चालन गर्दाखेरि त्यो कानुन जनप्रतिनिधिहरूको निकायद्वारा निर्मित हुनुपर्ने भन्ने सेन्समा त्यहाँ केही कुरा उल्लेख गरिएको छ र नेपालका जति पनि संविधानहरू भए निर्माण भएका थिए योभन्दा अगाडिको त्यो जनप्रतिनिधिद्वारा निर्माण भएको थिएन। त्यसैले नेपालको संविधान लोकतान्त्रिक या प्रजातान्त्रिक पद्धतिद्वारा निर्मित थिएन भन्ने त्यो आधारले पनि जोडिएको। अर्को कुरा जहाँ सोभरेन्टीको कुरा गर्छौँ हामी, त्यहाँ निश्चित रूपमा यो कन्ट्रीको सोभरेन्टी मात्रै होइन त्यसका भित्रका पिपुल सोभरेन्टीका पनि कुरा जोडिएको त्यहाँ चाहिँ हामी डिफाइन गर्छौँ र खोजी गर्छौँ र पिपुल सोभरेन्टीका कुरा गर्ने हो भने निश्चित रूपमा यहाँको शासन सत्ता सञ्चालन हुनको लागि त्यो पिपुलले बनाएकै कानुनद्वारा निर्मित हुनुपर्छ र यो अहिलेको संविधान भनेको निश्चित रूपमा जनप्रतिनिधिद्वारा निर्मित भएको भन्नेमा धेरै विवाद, त्यसमा चाहिँ संविधानमा कमी कमजोरी होला तर बनाएको निर्माण गरिएको भने संविधान सभा अर्थात् जनप्रतिनिधिद्वारा बनाएको भन्ने कुरामा धेरै विवाद गर्ने ठाउँ छैन। अब जहाँसम्म यो संविधानले राज्यलाई कसरी परिचालन गर्ने त्यो कुरा चाहिँ संविधानमा व्यवस्था गरेको छ, अर्थात् फेरि पनि संसद कसरी निर्वाचित बन्ने, त्यसपछि सरकार कसरी बन्ने, अनि यो सरकारका कानुनहरू जुन संसदद्वारा निर्माण गरिन्छ त्यो कानुनहरूको सम्बन्धमा या ती कानुनहरू सञ्चालनको सम्बन्धमा सन्दर्भमा जुन विवादहरू हुन्छ, आम नागरिकका हक अधिकारका कुराहरू जुन संविधानले प्रत्याभूत गरेको छ ती राज्यद्वारा उपलब्ध भएन या राज्यद्वारा अन्य कसैद्वारा ती कुराहरूको उल्लङ्घन हुन गयो भने ती कुराहरू कसरी स्थापित गर्ने त्यो कुराको चाहिने प्रत्याभूति या त्यस कुराको चाहिने ग्यारेन्टी गर्ने संरचनाहरू के हुनसक्छ त्यसको सन्दर्भमा व्यवस्था राज्यका अङ्गहरू व्यवस्थापिका कार्यपालिका न्यायपालिका सबै संविधानमा लेखेको छ, अर्थात् न्यायपालिका कसरी सञ्चालन हुने, अदालतहरू कसरी सञ्चालन हुने, अदालतहरू के काम गर्ने भनेर जनप्रतिनिधिद्वारा संविधानमा लेखिदिएको या संविधानमा त्यहाँ स्पष्ट रूपमा व्यवस्था गरेको व्यवस्था छ। त्यसैले अदालत आफै स्थापित भएको होइन, निश्चित रूपमा जनप्रतिनिधिद्वारा निर्माण गरिएको संविधान अर्थात् अदालत चाहिँ नै जनताद्वारा स्थापित भएको निकाय हो, किनभने जनप्रतिनिधिले संविधान लेखेर संविधानद्वारा चाहिँ नै व्यवस्थापन हुँदैछ सञ्चालन हुँदैछ भन्ने यहाँहरूलाई म स्पष्ट गर्न चाहन्छु। त्यसैले यो विषयमा जनप्रतिनिधिहरूले यहाँहरूको सन्दर्भमा अदालतलाई कसरी व्यवस्था गर्दैछ के अरे स्थापित गर्दैछ सञ्चालन गर्दैछ भन्ने कुरा हाम्रो बिचमा चाहिँ स्पष्ट रूपमा जानकारी हुनु जरुरी छ, अर्थात् अदालत के हो। त्यसैले म संविधानमा यो लेखिएको जुन विभिन्न मौलिकहरू हकहरू छन् होइन त्यो हकहरू चाहिँ नै संविधानमा अब जस्तै समानताका हक, कानुनी संरक्षणका हक, यति मात्रै होइन हुँदा हुँदा अहिले धेरै विवाद भएका क्षेत्रहरू पनि छन् जस्तै समावेशीका हक, समावेशीमा समानुपातिक समावेशीका हक चाहिँ यही संविधानको पहिलो संशोधनद्वारा फेरि त्यहाँ चाहिँ एड गर्न लगाएका हुन् किनभने यसको लागि धेरै मान्छे शहीद भए होइन। त्यसैले समानुपातिक हकको कुरा चाहिँ फेरि पनि संशोधन गरेर त्यहाँ स्थापित गरेको छ, यी कुराहरू मौलिक हकको रूपमा संविधानमा लेखिन्छ तर ती कुराको सन्दर्भमा चाहिँ राज्यद्वारा भोलि नियुक्त गर्ने अन्य निकायहरूद्वारा अब अहिले प्रादेशिक संरचना अन्तर्गत सङ्घीय सरकारहरू हुनेछ, ती सङ्घीय सरकारहरू या अथवा या संविधानले तोके कानुनले तोके अनुसारका निकायहरूद्वारा नियुक्ति हुने कुराहरू भोलि समानुपातिक भएन रे भन्ने त्यो कसले गराउने त त्यस कुराको सम्बन्धमा चाहिँ निश्चित रूपमा त्यहाँ तोकिदिएको छ कि यो संरक्षण गर्ने निकायको क्षेत्राधिकार कसलाई तोकिएको छ, सर्वोच्च अदालतलाई हेर्ने या उच्च अदालतलाई हेर्ने, ती कुराहरूको सम्बन्धमा संविधानले क्षेत्राधिकार तोकिदिएको छ। सामान्यतया मुद्दा मामिला जुन हामीले गरिआएका छौँ त्यो अंश मुद्दा हुन् या ज्ञान मुद्दा हुन् ती मुद्दाहरूको सन्दर्भमा चाहिँ निश्चित रूपमा कानुनले प्रक्रिया तोकिदिएको छ। त्यसैले अदालतको सन्दर्भमा यहाँहरूले जुन बुझ्नुहुन्छ कि अदालतलाई नै कठिन हिसाबले त्यहाँ मुद्दा जितिया या जो हामी लेखेर दिन्छौँ त्यो सोझै पाइने हो कि त्यो होइन, निश्चित रूपमा जति कुराहरू यति धेरै कुराहरू छन् कि हामीले खोजेको लगभग जन्मदेखि मृत्युसम्मका सबै कुरा त्यहाँ कानुन व्यवस्था छ। त्यसैले ती सबै कुराहरूको सम्बन्धमा कुनै पनि विवाद हुन्छ भने या कुनै पनि अधिकारको त्यहाँ चाहिँ हनन भयो या कसैद्वारा चाहिँ त्यो अधिकारको कटौती भयो भने निश्चित रूपमा ती विवादहरू कुन कुन निकायले हेर्ने कुन कुन अदालतले हेर्ने त्यो सबै हाम्रो संविधानमा तोकिदिएको छ। त्यसैले त्यसको प्रक्रिया के हुन् त्यो प्रक्रियाका विषयमा र यो कुरा प्राप्ति गर्ने कसरी कतिको सजाउ के अरे सहज छन्, जस्तै न्यायमा पहुँच अर्थात् न्याय प्राप्तिको लागि हामीले चाहिँ कतिको इजी पूर्वक चाहिँ त्यहाँ अदालतको व्यवस्थापन छ त होइन। त्यति मात्रै होइन, हामी के चाहन्छौँ भने यो ऐन कानुन र संविधानद्वारा जो नागरिकलाई हकहरू प्रत्याभूति गरेको छ ती प्रत्याभूतिमा राज्यको तर्फबाट या कुनै नै नागरिकबाट या राज्यको कुनै अङ्गबाट यदि अन्यथा हुन गएछ भने निश्चित रूपमा सहज रूपमा संविधानले ऐनले तोकिदिएका ती न्याय प्राप्तिका लागि हामी कहाँ सहजपूर्वक चाहिँ यो देश नागरिक आउन त्यसको लागि कति चाहिँ अदालत यी सहजपूर्वक चाहिँ न्याय प्राप्ति गराउन सक्छ त ती कुराहरू यहाँहरूको समक्ष हामी प्रश्न रूपमा राख्न चाहन्छौँ कि अदालत नागरिक प्रति निकै सरल छ त्यो कुरा यहाँहरूले जानिराख्नु पर्यो, बुझिराख्नु पर्यो। हामी चाहिँ उहाँहरूप्रति उपेन छन्, अदालतमा कुनै कुराको उपयोग छैन। यदि बुझ्नुहुन्छ भने अदालतमा कसैले मुद्दा दर्ता गर्छन्, कहिलेको तारिक छन्, त्यसपछि के फैसला भएको छन्, के आदेश हुँदैछ, के आदेश भएको छ, ती सब कुनै कुरा अदालतमा कुनै लिखित गोप्य हुँदैन, सबै कुरा चाहिँ जानकारी लिन पाउनुहुन्छ। त्यसैले ती कुराहरूको सन्दर्भमा जुन कसैले बुझ्छ होइन त्यहाँ धेरै अप्ठ्यारो छ, त्यहाँ चाहिँ नै मुद्दै गर्दा पनि धेरै टाइम लाग्छ, हो टाइम लाग्ने कुरा छ, निश्चित रूपमा कानुन तोकेको प्रक्रियाहरू पुरा गर्नै पर्छ। ती प्रक्रियाको सन्दर्भमा जसैले एक पक्षले मुद्दा दियो भने अर्को पक्षलाई त्यस कुराको नोटिस दिनै पर्छ, नोटिस नदिएमा एकतर्फी त जे पनि हुनसक्छ, गलत पनि हुनसक्छ, सही पनि हुनसक्छ, त्यसैले अर्को पक्षलाई पनि कृपाको लागि चाहिँ नोटिस दिनै पर्यो, त्यसको लागि टाइम हुन्छ, त्यो टाइमभित्र उहाँ आउनु पर्यो, दुई पक्ष साक्षी प्रमाण बुझ्नु पर्यो, वकिलहरूको बहस सुन्नु पर्यो, कानुनी रूपमा अरू प्रमाण बुझ्नु पर्ने ती सबै बुझ्नु पर्यो, ती प्रक्रियाहरू त हुन्छन्, त्यसले केही टाइम लिन्छ होइन। त्यसका बावजुदहरू पनि केही निश्चित मुद्दाहरू छ जसको कन्टिन्यू हियरिङबाट छिटोभन्दा छिटो न्याय दिने कुराहरू चाहिँ पनि अदालतले चाहिँ गरेको छ। त्यति मात्र होइन, अब कुनै कुराको नक्कल प्राप्तिको लागि या तारिक गुज्रियो बिमारी पर्यो त्यसको तारिक ठान्ने व्यवस्था छ, त्यसको लागि त्यहाँदेखि लामो कुरा त्यहाँ वकिलहरूसम्म गएर निवेदन लेखाउनु पर्ने ती कुराहरूको सम्बन्धमा अब झन्झट छैन, अब अदालतैको तर्फबाट त्यसको लागि फर्मेट थापेर गरेका छ। तपाईँ त्यो चर्चा आफ्नो नाम ठेगाना मुद्दा नम्बर लेख्नु सही गर्नुहोस्, बाइदेखि तपाईँलाई त्यो पनि लेख्नु आएन भने त्यसको लागि अदालतको तर्फबाट वैतनिक वकिल त्यहाँ राखिएको हुन्छ होइन, त्यसको लागि पनि तपाईँले सहयोग पाउनुहुन्छ। त्यसको वैतनिक वकिलको तारा तलब भत्ता चाहिँ सरकारी तर्फबाट उपलब्ध अदालतको तर्फबाट उपलब्ध भइरहेको छ। त्यसैले अदालतलाई धेरै कठिनको रूपमा चाहिँ नबुझौँ भन्ने हाम्रो यो कार्यक्रमको प्रमुख लक्ष्य उद्देश्य होइन।
अपने सब सुनलिए सत्यमोहन जोशी थारूजी के, आप सुनायब जे ओहिठाम एकटा प्रस्तुति केलखिन न्यायाधीश टेक नारायण कुंवर, जे अदालत के संपूर्ण विषय वस्तु में अपने सबके सुननाई जरूरी है, अदालत के बारे में जाननाई जरूरी है। सुनी न्यायाधीश टेक नारायण कुंवर जी के।
अब हामी अदालतको काम कारवाहीसँग सम्बन्धित छौँ। भानुभक्त आचार्यले धेरै पहिला आफ्नो कालमा भनेको यो उक्ति अथवा यो श्लोक यहाँहरूले नेपाली विषयमा पढ्नुभएकै होला, यो अदालतको काम कारवाहीसँग सम्बन्धित कुरा छ। उहाँले चाहिँ अदालतमा मुद्दा मामिला लिएर जाने पक्षहरूले कति हैरानी पाउँछन् भन्ने, हामी यहाँ किन आएका छौँ भनेदेखि अदालतप्रति जनताको, समाजको, नागरिकको, विद्यार्थीको, प्राध्यापकको कस्तो खालको सोच छ होइन, त्यस्तो होइन, हामी ढङ्गले सही ढङ्गले काम गर्दा गर्दै पनि त्यो सोच चाहिँ राख्नु हुँदैन भन्ने त्यो मान्यता लिएर अदालतप्रतिको आस्था बढाउने विषयलाई लिएर यहाँहरूसँग चाहिँ आएका छौँ। उहाँले भन्नुभएको थियो बिन्ती डिठा बिचारीसित, डिठा बिचारी भन्ने त यहाँहरूले जान्नुभएकै छ, अहिले पनि हुनुहुन्छ अदालतमा, बिन्ती डिठा बिचारीसित म कति गरौँ चुप रहन्छन् नबोली, कुनै एउटा पक्ष जानुभयो लौ न मेरो काम प्रभु भन्या छ, उहाँ बोल्नुहुन्न डिठा बिचारीहरू होइन, बोल्छन् त ख्याल गरे झैँ अनि यसो ख्याल गरे जस्तो पनि गर्छन्, दिन दिन भन्छन् भोलि भोलि ल भोलि आउनुहोस् भन्छन्, अदालत जान्छन् भोलि आउनुहोस् भन्छन्, फर्कन्छन्, कि त शक्ति नभन्नु कि त छिनिदिनु, कि शक्ति नभन्नु कि मुद्दा छिनिदिनु जे हुन्छ हुन्छ। यहाँ पनि हामीसँग वर्षौँ वर्षका मुद्दाहरू छन्, पक्षहरू हैरान भएर ती कारणहरू छन्, लामो समय लाग्नका कारणहरू छन्। हाम्रो त्यो हाम्रो ढिलाट सुस्ती गर्ने उद्देश्यले होइन, त्यसका प्रक्रियाहरू पुरा नभएको कारणले। अनि कतिपय पक्षहरूले हामीहरूलाई भन्छन् कि बरु जे हुन्छ हुन्छ, छिन्दिए हुन्थ्यो, मैले हार्ने जित्नेसँग सवाल छैन भन्छ। पहिला त आफ्नो न्याय माग्न गएको हो, अब हैरान भएपछि त्यसो भन्छन्। त्यहाँ पनि त्यही भन्छन् कि त किता छिनिदिनु क्या न भन्छ नि यी भोलि, अब किन यिनी भोलि भोलि भन्दा बरु सक्दिए हुन्थ्यो नि भन्छ होइन। भोलि भोलि हुँदैमा सब घर बितिगो, बक्सियोस् आज झोली। अब मेरो त संसारै बितिसक्यो भयो, आज मेरो छिनिदिनुहोस् मेरो झोली, अब नआउने बनाइदिनुहोस् भन्नुभएको थियो। अब त्यस्तो अवस्था आजको यो 21औँ शताब्दीको न्यायपालिकामा छ कि छैन, त्यो कुरा हामीले चाहिँ कुन रूपमा बुझेका छौँ, अब यसलाई हेर्दै जाउँ होइन। अहिले अदालतमा के छ भने तपाईँको मुस्कान सहितको सेवा छ। अब तपाईँहरू कोही अदालत जानुभएको छ कि छैन, तपाईँका बाबा आमा दाजुभाइहरू होइन, अब उहाँहरूले मुस्कान सेवा पाउनुभएको छ कि त्यही पहिलाको बिठा बिचारीले जस्तो होइन, यसो ख्याल गरे जस्तो नबोल्ने, राम्रोसँग सूचना नदिने कस्तो छ। तर त्यो तपाईँहरूले हामीलाई चाहिँ त्यस्तो खालको फिडब्याक दिनुभयो भने हामी त्यो चाहिँ सुधार गर्न सक्छौँ। तर हाम्रो उद्देश्य के हो भनेदेखि, मुस्कान सहितको सेवा, कुनै सेवाग्राही, कुनै ग्राहक आफ्नो पसलमा आयो सामान लिन भने उसलाई मुस्कान सहित आफ्नो वस्तुको परिचय दियो भने उसले चाहिँ नि फाइदा दिन्छ नि। त्यस्तै हामी राज्यको सेवा गर्न बसेका मान्छे नागरिकहरू सेवाग्राही हुन्छ, झगडिया होइनन्। यद्यपि कानुनमा कहीँ कहीँ झगडिया भन्ने शब्द छन्, तर के हुन् भने ती अदालतका उपभोक्ता हुन् होइन, सेवाग्राही हुन्। तिनलाई त्यो ढङ्गले हेर्नुपर्छ र मुस्कान सहितको सेवा दिनुपर्छ भनेर हामीले त्यो सञ्चालन गरेका छौँ। अघि श्रीमान भन्दै हुनुहुन्थ्यो यो स्थानमा, यो यसरी हामी यहाँ किन आउँदैछौँ त भन्दाखेरि, यो हामीले मात्र होइन, संसारका विकसित देश अमेरिकादेखि युरोपियन देशहरूसम्मले अदालतको बारेमा, अदालत एउटा परम्परागत संस्था हो, यसले गर्ने काम कारवाहीको बारेमा चाहिँ लगेर नागरिकहरूसँग चाहिँ छलफल गर, टाढा नबस अदालत भनेर डराउनु पर्दैन। न्यायाधीश भनेका अहिले तपाईँहरूको समूहमा आइयो नि त, भोलि गाउँमा पनि जान्छ, विभिन्न ठाउँमा हाम्रो जाने कार्यक्रमहरू हुन्छ, अदालतमै आउँदा पनि आफ्नो कुरा राख्न पाइन्छ, धेरै तर्सेर बस्नुपर्ने संस्था होइन। त्यसैले यो नागरिक समक्ष जानुपर्छ न्यायको पहुँचको लागि भनेर यो इस्तान्बुल घोषणा पत्र भन्ने भएको थियो सन् 2013, त्यसले चाहिँ सिद्धान्त 2 र 3 के भनेको छ भनेदेखि, यो न्यायिक प्रणाली अदालतको परिसर र अदालती सूचनामा सहज पहुँचको प्रत्याभूति गर्नुपर्छ भन्ने एउटा सिद्धान्त, अर्को न्यायपालिकाले न्यायिक प्रणालीमा नागरिकको पहुँचलाई सहजीकरण गर्नुपर्छ। अब सहजीकरण गर्ने विभिन्न उपाय माध्यममध्ये यो पनि एउटा हो होइन। त्यसैले यो एउटा अन्तर्राष्ट्रिय सिद्धान्तमा आधारित भएको कुरा हो, प्रधान न्यायाधीश र न्यायाधीशहरूको सम्मेलनले एउटा डेक्लरेसन पारित गरेर अनि यसरी विभिन्न देशका न्यायपालिकाहरू जनतासँग चाहिँ जान थालेको। अब यो अघि उद्देश्यको कुरा श्रीमानले धेरै बताइबसेका छ, तर के छ भने यो कस्तो छ भने, यो न्यायिक स्वतन्त्रता, हामी स्वतन्त्र, न्यायपालिका स्वतन्त्र हुन्छ, कसैको दबाब प्रभाव लोभ डर धाक धम्कीबाट चाहिँ प्रभावित भयो भने त सही न्याय हुन सक्दैन। त्यसैले न्यायाधीशले स्वतन्त्र भएर निष्पक्ष भएर काम गर्छ होइन। तर त्यसरी काम गर्छु भन्दैमा स्वतन्त्र छ यो कसैसँग सरोकार नराख्ने, हाम्रा सरोकारवाला भनेका त प्रहरी प्रशासन स्थानीय निकाय हुँदै हुँदै गएर पत्रकार अनि नागरिकहरू मुद्दाका पक्षहरू यो समाजमा सोसाइटीमा भएका सारा मान्छेहरू हाम्रा सरोकारवाला हुन्छन्। अब हामी एक्लै एकान्तमा बसेर म स्वतन्त्र छु भनेर काम गर्दाखेरि जनताले अदालतलाई राम्रोसँग बुझेनन्, अदालतप्रति धारणा बिग्रियो, जनआस्थामा कमी भयो, त्यसैले हामीले हाम्रा राम्रा कुराहरू पनि भन्न सकेनौँ होइन। हाम्रा कमी कमजोरी तपाईँहरूले औँलाइदिने, हामीले गरेका राम्रा कुरा हामीले भन्ने, यसरी परस्पर इन्टरेक्सन हुने, एकान्त बासमा बस्ने होइन भनेर यसरी आउन थालिएको होइन। एक्लो यात्री होइन अदालत, यसका सामाजिक मूल्य मान्यता सम्पर्क संवाद सहकार्यबाट पछि हटेर अब अगाडि बढ्न सकिन्न भनेर यो परम्परागत संस्था भनिए तापनि अब यो एउटा आधुनिक मोडतर्फ गइरहेको संस्था हो। अनि यो न्यायिक कार्यमा विभिन्न, मैले भने कि हामी सबैको विभिन्न सहकर्मी सहयात्रीहरूको चाहिँ सहयोगको खाँचो छ र यो उद्देश्यमा अरू श्रीमानले भनेकोमा म केही कुरा थप गर्छु। हाम्रो न्यायिक संरचनाको कुरा श्रीमानले गरिबसेका छ, अदालतको काम कारवाही, यसका प्रक्रिया, यसका सुधार योजना। अब यो के छ भने, हामी यो 2 घन्टाको छलफलमा यी सबै कुरा भनेर सक्दैनौँ, खालि एउटा ग्लिम्स मात्र यहाँहरूले थाहा पाउनुको लागि होइन। न्याय सम्पादनमा सरकारको सरकारवालाको भूमिका, यसले पार्ने प्रभाव, यसमा रहेका समस्या जटिलता, यसका समाधानका उपाय, यी विषयमा हामीले छलफल गर्ने हो यसको उद्देश्य कार्यक्रमको। अदालतको काम कारवाहीमा जनसाधारणको सहयोगको सुनिश्चितता गर्ने होइन। त्यस्तै अदालतले तत्काल सम्बोधन गर्नुपर्ने विषयहरू के रहेछन्, आज हजुरहरूले अहिले पछि हामीलाई दिनुहुन्छ, ती कुरा लगेर हामी फेरि त्यो सुधारको योजनामा त्यसलाई समावेश गर्दछौँ। अदालतप्रतिको जनआस्था अभिवृद्धि गर्ने यो कुरा हो। र अघि सरले भनिसक्नु भएको छ, फेरि तपाईँले यसो जानकारी राखिराख्नु, जातीय भाषिक साम्प्रदायिक लैङ्गिक आधारमा दोष द्वेष बढाउने कुराहरू गर्नु हुँदैन यस्तो छलफलमा, अदालतमा विचाराधीन खास विषयवस्तु मुद्दामा कुरा हुँदैन, कसैले कसैलाई आक्षेप लगाउने कुरा गर्नु हुँदैन, हामीले यहाँ फैसला गरेका हुनसक्छौँ, एउटा कसैलाई चित्त नबुझाइ हुनसक्छ, अनि यस्तो अर्कै कुरा सुनेको हुनसक्छ, त्यो कुराहरू यहाँ उठाउनु हुँदैन भन्ने छ व्यक्तिगत रूपमा। तर नीतिगत रूपमा चाहिँ उठाउन पाइन्छ, यस्तो कसरी हुन्छ भनेर भन्न पाइन्छ, अनि तथ्यहीन कुराहरू गर्न पाइँदैन। अब श्रीमानले यो पनि धेरै मलाई धेरै सजिलो भएको छ, म क्विकली जान्छु। यो कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका राज्यका तिनवटा अङ्ग हुन्छन् होइन, संविधान त हाम्रा अदालतका पनि तिन तह छन्, सर्वोच्च छ, उच्च छ, जिल्ला छ होइन, सातै प्रदेशमा सातवटा उच्च अदालत छन्, अरू ठाउँमा अस्थायी इजलास र इजलासहरू छन् ती अन्तर्गतका, अहिले टोटल गरेर 18 अदालतहरू छन्, उच्च अदालतका निकाय 75 जिल्ला अदालत छन्, एउटा सर्वोच्च अदालत छ होइन, यस्तो किसिमको स्ट्रक्चर छ। अनि यसले के काम गर्छ भन्ने कुरा पनि श्रीमानले भनिदिएको छ, व्यवस्थापिकाले कानुन बनाउँछ होइन, अनि अदालतले त्यसलाई व्याख्या गर्छ र न्यायिक अधिकारको प्रयोग गरेर त्यसको व्याख्या गर्छ, अनि त्यसको लागू गर्ने काम चाहिँ कार्यपालिकाले गर्दछ होइन, यो कुरा तपाईँहरूले आफ्नो उसमा पढ्नु होला। अब यो हाम्रो कार्यक्रमको मूल उद्देश्य नै न्यायमा सहज पहुँच, न्यायमा कसरी पहुँच, न्यायमा पहुँच भनेको हजुरको अदालतभित्र सजिलोसँग गाडी चढेर जान पाइने मात्रै पहुँच होइन, त्यहाँ गएर अघि नै त्यो डिठा बिचारीको कुरा गरियो नि, उसँग मुस्कान सेवा लिने, उसले राम्रो व्यवहार गर्ने, त्यहाँ सूचनाहरू पाउन सक्ने उसले सहज रूपमा, अनि आफ्नो मुद्दा कहिले हुन्छ त्यसको एउटा अनुमानित प्रेडिक्टेबल हुनुपर्छ भन्छ। अहिलेको हाम्रो न्याय के छ भने अदालतमा एकचोटि मुद्दा परेपछि अब कहिले फैसला हुने हो त्यो थाहै छैन, तर हामीसँग एउटा योजना छ, स्ट्राटेजिक प्लान अफ द जुडिसियरी, अहिले तेस्रो योजना चलिरहेको छ, 2061 सालबाट सुरु भएको तेस्रो योजना अहिले चलिरहेको छ, त्यो योजनाले एउटा लक्ष्य तोकेको छ, एउटा प्रत्येक जवाफदेही न्यायाधीशले यति मुद्दा छिर्नुपर्छ, यति समयभित्र छिर्नुपर्छ, यो कुराहरू तपाईँले उठाउनुपर्छ। त्यहाँ तपाईँहरूका मुद्दाहरू वर्षौँ वर्षसम्म लड्केर बसेका छन्, तपाईँहरू भन्नाले हाम्रो समाजका मुद्दाहरू लड्केर बसेका छन्, फेरि त्यहाँ वकिल साहबहरूले हटाउने, फेरि अर्को पक्षले हटाउने, त्यहाँ ट्रिकहरू खेल्ने, त्यसलाई लम्ब्याउने छ, यो त मेरो अधिकार रहेछ, यो त राइट रहेछ, मेरो लामो समयसम्म मुद्दामा दुःख पाउनुपर्ने अवस्था रहन्छ, अधिकार दिएको रहेछ, यो खोज्नुपर्छ भनेर तपाईँहरू चाहिँ यसमा सचेत हुनुपर्छ। अब त्यस्तो न्याय पाउनको लागि यसका अवरोधहरू के हुनसक्छन् त भन्दाखेरि अज्ञानता त यही हो, थाहा छैन, अदालतमा मुद्दा परेको छ अब हुने त होला होइन, त्यस्तो छ। निरक्षरता यो पनि एउटा समस्या हो, खर्चिलो छ, फेरि जति मुद्दा लम्बियो त्यति धेरै खर्च, त्यस्तो स्थिति छ, समय धेरै लाग्छ होइन, अब आफ्नो देश विदेश जानुपर्ने, आफ्नो कमाइ खानुपर्ने, छोराछोरी पढाउनु पर्ने, घरको काम छोडेर जानुपर्ने, विभिन्न कुरामा यसको अवरोध छ, अनि यो टाढा गयो कति त अदालतसम्म आइपुग्न पनि गाह्रो, त्यस्ता दूरदराजमा भएका ठाउँहरू पनि छन्, अनि यो अदालतका फेरि विधि विधानहरू चाहिँ धेरै जटिल छन्, ती विधि प्रक्रिया पुऱ्याएर फैसला गरेन भने त्यो मान्य हुँदैन, एउटा सिस्टमबाट चलेको हुन्छ, त्यो कुरा प्रक्रिया पुऱ्याउँदाखेरि समय लाग्ने अवस्थाहरू छन्। अनि परिवेश कस्तो छ भने अमैत्रीपूर्ण छ, हामीले जति मुस्कान सेवा अहिले हामीले लागू गरेको स्ट्राटेजिक प्लान 61 सालबाट आएदेखिबाट सुधारहरू हुन थालेको हो विशेष गरी आधुनिक रूपमा, तर त्यति गर्दा गर्दै पनि अझै परिवेश मैत्रीपूर्ण छैन, हाम्रा कर्मचारी, हाम्रो जनशक्ति, हाम्रा संरचनाहरू एकदमै युजर्स फ्रेन्डली, जो अदालतका प्रयोगकर्ता हुन् उनीहरूसँग मैत्रीपूर्ण टाइपका छैनन् होइन। त्यस्तै अब श्रीमानले भाषाको कुरा गरिदिइबस्ने हुनुहुन्थ्यो अघि है, भाषाको समस्या छ, अनि अदालतका शब्दहरू बुझिँदैनन्, मान्छेले बुझ्दैन नि, पेशी भनेको छ के हो पेशी भने होइन, अनि स्थगन भनेको छ, यस्ता किसिमका शब्द धेरै शब्दहरू छन् कानुनी शब्दहरू जो चाहिँ जनताले बुझ्दैनन्। अब तिम्रो मुद्दा स्थगन भयो भनिदिन्छ, अब कपुरी क नपढेको मानिस त्यहाँ गएको हुन्छ, के हो के हो स्थगन भयो होइन, अदालतले अब हामीले त्यो सेवाग्राहीले हेरेर भन्न सक्नु पऱ्यो, आज यस्तो निवेदन आएको थियो, तपाईँको पक्षले चाहिँ तपाईँको वकिल साहब त बस गर्छु भन्दै हुनुहुन्थ्यो, तर अर्को वकिल साहब आउनुभयो र मुद्दा हटेर गयो, उहाँलाई हटाउन पाउने अधिकार छ, कानुनले दुईपटक हट्न दिन्छ, यसरी भनिदियो भने पो बुझ्छ। त्यसैले हामीले कतिपय अदालतमा चाहिँ सेवाग्राहीलाई 2 मिनट भन्ने कार्यक्रम लागू गरेका थियौँ, हामीले चितवनमा प्रत्येक कर्मचारीले सेवाग्राही आएपछि त्यसित 2 मिनट कुरा गरिदिने कर्मचारीले, होइन के हो तपाईँको गुनासो, के छ तपाईँले, केही कुरा बुझ्नुभयो, माथिबाट आदेश आयो न्यायाधीशबाट, बेन्चबाट हामी आदेश गरेर पठाउँछौँ, तल फाँटमा गइसकेपछि अब कर्मचारीहरूले त्यस्तै भनिदिनु हुन्छ, तपाईँको पेशी माघ 25 गते गयो, किन गयो, कसरी गयो, उसले केही कुरा बुझ्न पाएको हुँदैन, अनि उसले के भन्छ भने मैले दुःख पाएँ, अदालतले काम गर्दैन, अदालतप्रति नकारात्मक धारणा। त्यसैले यो हामीतर्फ पनि, हामी यो जसले सेवा दिन्छौँ यतातर्फ पनि धेरै कुराहरू हामीले सुधार गर्नुपर्ने कुराहरू छन्, हामीले गर्दैछौँ। अनि यो महिलाको लागि विभिन्न आवश्यकता हुन्छ, महिलाको शौचालय छैन त्यहाँ होइन, बस्ने ठाउँ छैन, कतिपय पीडितहरूलाई चाहिँ प्रतिवादीबाट डर त्रास हुन्छ, उनीहरूलाई संरक्षित रूपमा राख्ने ठाउँहरू छैन, यी कुराहरू अवरोधहरू हुन् न्यायमा पहुँचका। फरक ढङ्गले सबल व्यक्तिको आवश्यकता, व्हील चेयर छैन, व्हील चेयर छ भने अदालत त्यसरी बनाएको छैन कि व्हील चेयर जाने ऱ्याम्पहरू छैन, अब बन्ने अब आधुनिक बिल्डिङहरूमा होला तर अहिलेका अवरोधहरू यी छन्। बालबालिकाको आवश्यकता, बालबालिकाको मुद्दा धेरै मान्छेको बिचमा चाहिँ सुनवाई हुनु हुँदैन, तिनलाई एउटा बन्द इजलास गोप्य इजलासमा राख्नुपर्छ, अनि बालमैत्री कार्यकक्ष हुनुपर्छ, खेलौनाहरू राखिदिनुपर्छ, तब बालबालिकाले सही कुराहरू भन्छन्। यस्तो खालको हामीसँग छैन, अब त्यसको लागि पुँजी सोच धेरै कुराहरूको आवश्यकता छ। अनि अब विभेदका कुराहरू छन्, महिलालाई छुट्टै किसिमको व्यवहार गर्ने, सामाजिक लैङ्गिक भेद होइन, जातीय विभेदका कुरा छन्, विपन्नता होइन, गरिब भनेर हेर्ने, यस्ता होलान्, हामीले नगरे होला, कहीँ त्यस्ता त्रुटिहरू बाँकी रहेका होलान्, तर यस्तो कुराहरू चाहिँ न्यायमा पहुँचका अवरोधकहरू हुन्। अनि अति औपचारिक, हरेक चिज चाहिँ त्यहाँ चाहिँ मुखले भनेर हुँदैन, रेकर्डेड हुनुपर्छ, त्यसलाई निवेदन दिनुपर्छ, निवेदन ढाँचाको हुन्छ, त्यो भरिदिने मान्छे चाहिन्छ, वैधानिक वकिललाई सेवा त छ तर त्यहाँ वैधानिक वकिल छ भन्ने कुरो कति सेवाग्राहीले थाहा पाएका छन् होइन। त्यसैले हामी के भन्छौँ भने त्यहाँबाट माइकबाट हामीसँग वैधानिक वकिल हुनुहुन्छ, कोही दुःख पाएको को वकिल राख्न नसक्ने, फी तिर्न नसक्ने हुनुहुन्छ भने यहाँ यो डेस्कमा आएर सेवा लिनुहोस् भन्नुपर्छ अदालतले। त्यस्तो किसिमको सेवा हामीले प्रदान गर्छौँ। सेवा प्रदान गर्नमा अध्यक्षता, अब कति कर्मचारीहरू पनि पर्फेक्ट हुँदैनन्, थाहा नपाएर पनि त्यस्तो कुरा भइराखेको हुन्छ, र यो प्रक्रिया र परिणाममा अनिश्चितता छ, यस्तो खालको छ, कार्यान्वयनमा अनिश्चितता छ, गुनासो सुनवाई संयन्त्रको अभाव, हाम्रो यहाँ गुनासो सुनवाई अधिकारी हुनुहुन्थ्यो अघि हुनुहुन्छ, त्यहीँ लेखेको छ, त्यति जान्नु पऱ्यो, पढेको मान्छेले जान्दछ, अब नपढेकोले कसरी जान्छ, त्यही भएर भन्नु पऱ्यो माइकबाट कि यहाँ तपाईँको कुनै गुनासो भएदेखि लालबहादुर कार्की सर हुनुहुन्छ, उहाँ चाहिँ उहाँका सम्पर्क राख्नु होला भनेर बेला बेलामा भनिदियो भने एहे मैले त्यहाँ गएर भन्न पाउँदो रहेछु भने, यो परस्पर यो सेवाग्राहीले पनि चासो राख्नुपर्ने कुरा र हामीले पनि भनिदिनुपर्ने कुराहरू यस्तो छ, त्यस्तो व्यवस्था पनि छ हामीसित। अब गुनासो सुने संयन्त्रको व्यवस्था त गरियो, न्यायमा पहुँचको लागि गरियो भनियो, तर उसले त पढ्न जान्दैन, कसैले माइकबाट भन्दैन, कसरी गुनासो सुनवाई गर्ने, त्यस कारणले यो कुराहरू छ। मर्यादित व्यवहारको अभाव कहिलेकाहीँ यस्तो पनि हुनसक्छ, त्यसको पनि फेरि गुनासो कम्प्लेन गर्न त्यहीँ पाइन्छ। अभिलेख र सूचनाको पहुँचमा कठिनाइ, एउटा नक्कल लिन गयो भने मान्छे घुमेको घुमै गर्ने, कहाँ लिने के गर्ने थाहा छैन, अब हामीले अदालतमा कुन काम कुन कार्यकक्षमा हुन्छ भनेर त्यस्तो सूचनाहरू राख्नुपर्छ, अनि तपाईँ यति नम्बर रुममा जानुहोस् अनि त्यहाँबाट काम लिनुहोस्, यस्तो किसिमको प्रणाली हुनुपर्छ। यस्तो अवस्थामा हामीले काम गर्दा गर्दै पनि अदालतप्रति मान्छेहरूको राम्रो धारणा पनि छ होइन, जस्तो कि सकारात्मक धारणा के छ, अदालत न्यायको मन्दिर हो होइन, सबैले त्यही भन्छ, मन्दिरमा त फोहोर कुरा हुँदैन, राम्रो स्वच्छ कुरा हुन्छ, पवित्र कुरा हुन्छ, न्यायाधीश भनेका भगवान् जस्तै हुन् होइन, भनेपछि भगवान्ले त सबैलाई बराबर गर्छन्, न्याय जे हो त्यही दिन्छन्, दोषीलाई दण्ड दिन्छन् होइन, जो निर्दोष छ उसलाई न्याय प्रदान गर्छन्, यस्तो हुनुपर्छ नि त, यो धारणा हामीले चाहिँ उच्च राख्नुपर्छ। न्यायाधीश विवेकी हुन्छन्, विवेक लगाएर काम गर्छन्, पक्कै पनि न्याय त हेर्छ, अदालतमा गएपछि यति न्याय त मर्दैन होइन, अदालतमा न्याय पाइन्छ, अन्याय सहेर पनि बस्नु हुँदैन, त्यस्तो मन्दिर छ त्यहाँ जान सकिन्छ, त्यस्तै अदालतले प्रमाण हेरेर काम गर्छ। अब कहिलेकाहीँ के हुन्छ भने प्रमाणको एकातिर कुरा हुन्छ, फेरि न्याय अन्यायको कुरा अर्कोतिर हुन्छ, त्यो अवस्थामा समस्या पर्छ, हामीले कानुन र संविधानका कुराहरू छोडेर न्याय गर्नु त सक्दैन, अदालतमा आफ्नो कुरा राख्न डराउनु पर्दैन। यी सकारात्मक धारणा छन् भने नकारात्मक पनि थुप्रै छन्। के छ, भन्सुन बिना काम नै हुँदैन, यो आम नेपालका प्रशासनिक अड्डाहरू न्यायिक अड्डाहरूबाट हामीले सेवा लिनु पऱ्यो भने भन्सुन चल्छ भन्ने छ, तर अदालत त एउटा स्वतन्त्र निकाय हो, न्यायाधीश स्वतन्त्र छन्, त्यहाँ भन्सुन गर्नु पर्दैन, भन्सुनबाट काम हुँदैन। मुद्दामा चलखेल हुन्छ होइन, यो चलखेल भन्ने शब्द बुझिन्छ नि, जो सक्ने पक्षले अब कसरी हुन्छ, डर धाक धम्की लोभ लालच अनेक गर्न सक्छ, तर त्यस्तो हुन्छ त, त्यस्तो हुँदैन होइन, हामी त्यस्तो गर्दैनौँ, यही कुरा भन्न आएको तपाईँहरूलाई। अदालतमा गएपछि चलखेल भइहाल्छ, अब गरिबले त कहाँ न्याय पाउँछ र, भन्सुन छ उसको ठुलो मान्छे त्यो गरिहाल्यो, त्यो होइन अघि कर्मचारीहरूले दुःख दिन्छन्, दुःख दिनु बसेका होइन, अघि नै भन्यो मुस्कान सेवा, एकदम सेवाग्राहीलाई त्यही कम्प्लेन गर्नुहोस्, भएन आज यसरी आएर हाम्रो कलेजमा यो कुरा भन्नुहुन्थ्यो तर तपाईँले तपाईँको कर्मचारीले यसो गर्यो भन्न पाउनुहुन्छ होइन, पैसा बिना काम अघि बढ्दैन, हो यो पनि एउटा समस्या छ, अब पैसा नभई काम पक्का हुँदैन भनेर पैसा नदिइकन हिँड्दै हिँड्दैन मान्छे त, त्यो कुरा हामीलाई थाहा हुँदैन, श्रीमानहरू हामी कसैलाई थाहा हुँदैन होइन, त्यो के छ भनेदेखि कानुन व्यवसायी बार अनि अदालतका न्यायाधीश कर्मचारी सबैले त्यो चाहिँ हामीले चाहिँ हटाउनुपर्छ हो, तर पैसा नभई काम अघि बढ्दैन भन्ने धेरै गुनासो हामी सुन्छौँ, त्यस्तो छ भने कम्प्लेन गर्नु पऱ्यो, हामी त्यसलाई रोक्छौँ, तर डर के छ भने कम्प्लेन गऱ्यो भने मेरो मुद्दा बिग्रिएला, मुद्दा त त्यहाँ छ होइन, तर त्यस्तो होइन, मुद्दामा जे हो प्रमाणबाट त्यही हुन्छ, दलालहरूले सताउँछन् त्यस्तो पनि हुनसक्छ, बिचौलियाहरू हुन्छन्, तिनीहरूले म मिलाइदिन्छु, मेरो सम्पर्क छ न्यायाधीशसँग, म राम्रो उठ बस्छ मेरो, अनि गरिदिन सक्छ होइन, वकिलको फी महँगो छ भन्ने पनि गुनासोहरू आउँछ। धनीलाई मात्र न्याय हो भन्ने यस्तो किसिमको नकारात्मक छ, अरू धेरै छ। न्याय किनबेच हुन्छ भन्छ कसैले, न्याय कानुनका नौ सिंह हुन्छन् जता पनि होइन, जुन सिंहले पनि त्यसलाई खोज्न सक्छ, समयमा काम हुँदैन होइन, ल यस्तो कुराहरू छ है। मुद्दा छिन्न वर्षौँ वर्ष लाग्छ, लागेको पनि छ होइन, यो कुराहरू छ। मुद्दाका पक्षलाई हेरेको दृष्टिले हेरिन्छ, हेरिँदैन। मैले भने नि झगडिया होइन कि सेवाग्राही हो, उसको अधिकार खोज्न आएको होइन, अधिकारको लागि अदालतमा आएको एउटा सेवाग्राही हो। अनि कर्मचारीहरूले मिठो व्यवहार गर्दैनन्, यी जनताका गुनासो है। हामीले चाहिँ विभिन्न ठाउँमा गएर यस्तै कार्यक्रमहरू गर्दाखेरि पाएको कुराहरू, गुनासो व्यक्त गर्ने ठाउँ छैन, छ नभएको होइन, मैले अघि नै भने प्रहरी र सरकारी वकिलले दुःख दिन्छन् यस्तो पनि भन्छ होइन। अदालतमा पिउने पानी, शौचालय, बस्ने ठाउँको प्रबन्ध हुँदैन, नक्कल कागजात लिन कठिन हुन्छ, नबुझेका कुरा बुझाउन झर्को मान्छन्, न्याय बढी प्रक्रियामुखी छ। प्रक्रिया त कानुनले जे तोकेको छ त्यसलाई मिचेर गऱ्यो भने पनि त्यो काम सधैँ हुँदैन, प्रक्रिया पुरा गर्नै पर्छ, त्यो प्रक्रियामुखी भएर अलिकति ढिलो हुन्छ। न्यायाधीशलाई भेट्न पाइँदैन, न्यायाधीशलाई छुट्टै क्वार्टरमा गएर एक्लै गएर त्यसरी भेट्न पाइँदैन होइन। जहिले पनि मुद्दाका दुई पक्ष हुन्छन्, दुईवटा पक्षको कुरा सँगै राखेर सुन्नुपर्छ, एक्सपार्टै हियरिङ हुँदैन, एकैले एउटाको मात्रै कुरा सुनेर हेरिन्न। तपाईँको मात्रै कुरा कोही जानुभयो अदालतमा, ल म मुख्य न्यायाधीश या कोही न्यायाधीशलाई भेट्छु भनेर एक्लै जानुभयो र तपाईँको कुरा मैले सुनेँ भने त्यो अर्को पक्षलाई त अन्याय हुन्छ त्यहाँ होइन। न्यायाधीश बायस हुन्छ, उसप्रति धारणा झुकाव रहन सक्छ, त्यसैले त्यस्तो भेट गर्न पाइँदैन। तर इजलासमा गएर होइन आफ्नो कुरा राख्न पाइन्छ, त्यहाँ पछाडि बसिराख्नु भएको हुन्छ पक्षहरू, न्यायाधीशले बस वकिलको सुन्नुहुन्छ, तर चाहिँ आफ्नो कुरा म भन्न पाऊँ भनेर भन्न डराइराखेको हुन्छ। त्यसो हुँदा हामीले समय फुर्सद भएसम्म ल तपाईँको केही कुरा छ कि को हुनुहुन्छ भनेर त सोध्छौँ, तर आफै जागरुक भएर मेरो एउटा कुरा राख्छु भनेर भन्न पाइन्छ। न्याय बढी प्रक्रियामा न्याय भेट्न पाइँदैन, वकिलबाट प्रभावित हुन्छ होइन, यस्ता कुराहरू छन्। त्यसैले अब सरकारवाला भनेका तपाईँहरूले यो बुझिसक्नु भएको छ, विभिन्न हुन्छन्। जस्तो फौजदारी र देवानी न्याय हुन्छ, व्यक्ति व्यक्ति बिचको न्याय गर्ने प्रणालीलाई देवानी भनिन्छ। सरकार राज्य र व्यक्ति विरुद्धको अपराधहरू क्राइमहरूसँग सम्बन्धित विषय फौजदारी न्याय हुन्छ। फौजदारी न्यायमा को हुन्छन् त यसका चाहिँ सरकारवाला भन्दा, साक्षी हुन्छन्, सरजमिनका मानिस, मौकामा वारदातमा उपस्थित हुने, वारदात भन्छ ल जार्गन, लिगल जार्गन, के हो वारदात भनेको होइन, त्यो घटना भएको कुरालाई वारदात भन्छ। त्यस्तो व्यक्ति, प्रशासन, प्रहरी, विशेषज्ञ होइन, रेप केस छ, मर्डर केस छ भने अब त्यहाँ अटोप्सीहरू गर्नुपर्ने, जाँच्नुपर्ने हुन्छ, त्यो विशेषज्ञहरू हुन्छ, सरकारी वकिल हुन्छ जसले मुद्दा चलाउँछ, स्थानीय निकायका पदाधिकारीहरू हुन्छन् मुचुल्कामा सही छाप गरिदिने, त्यहाँ सहयोग गर्ने अनुसन्धानमा। अभियुक्त भनेको अभियोग लागेको जसलाई चाहिँ क्रिमिनल भनिसकेका हुँदैन, अभियोग लागेको व्यक्ति हुन्छ, अनि त्यसलाई सहयोग गर्ने सहयोगी मतियारहरू हुन्छन्, प्रतिवादीका कानुन उसैलाई फेरि सहयोग गर्ने फेरि कानुन व्यवसायी हुन्छ, त्यसपछि पत्रकार हुन्छन्, अनि जाहेरी दिने पीडित यिनीहरू हुन्छन्, र जनता समाज, यी सबै न्यायका सरकारवाला हुन्। अब यता देवानी मुद्दाको कुरा गऱ्यो भनेदेखि के हुन्छ भन्दा, वादी र प्रतिवादी हुन्छ। मुद्दा दिने वादी, मुद्दा पर्ने व्यक्ति प्रतिवादी, हकवाला हुन्छ। अब उसकोबाट हकमा अर्कोले पनि गर्न पाउँछ होइन, बाउको हकमा छोराले वारेस भएर काम गर्न पाउँछ। अनुमतिवाला, अदालतले अनुमति तिमीले चाहिँ यो काम गर्न पाउँछौ भनेर दिएको अनुमति। संरक्षक हुन्छ नाबालकहरूको, अब अशक्तहरूको होइन। त्यसपछि साक्षी हुन्छ, बुझिएका मानिसहरू हुन्छन्, अदालतले बुझ्छ विभिन्न मानिसहरूलाई प्रमाण बुझ्दाखेरि। अनि प्रतिवादी सरह देखिएका व्यक्तिलाई अदालतले बुझ्छ। यस्ता धेरै किसिमका सरकारवालाहरू मिलेर काम हुन्छ। यस्तो किसिमको काम गर्नलाई अब धेरै काम छन्। अघि श्रीमानले भन्नुहुन्थ्यो यति धेरै काम छन् कि अदालतका, त्यो अब बताएर साध्य छैन। तर हाम्रो एउटा योजनाले के भनेको छ भने, मुख्य काम के हो त अदालतको, हाम्रो मुख्य काम भनेको त न्याय निरूपणै हो। जति कुरा गरे पनि हामीले गर्ने के हो, न्याय सम्पादन हो। त्यसैले हाम्रो प्लानले चाहिँ न्याय निरूपणलाई पहिलो नम्बरमा राखेको छ। त्यसपछि त्यो निरूपण गरेको न्यायलाई कार्यान्वयन गर्ने, फैसला भयो, कानुन बमोजिम अन्तिम भयो भनेपछि त्यसको कार्यान्वयन भएपछि बल्ल न्याय हातमा पर्छ। फैसला लेख्दैमा न्याय हातमा परेको हुँदैन, व्यवहारमा उतारिएको हुँदैन। त्यस्तै अब त्यस्तो काम चाहिँ कस्तो ढङ्गले भयो कि भएन भनेर हाम्रो माथि अदालतहरू छ, सर्वोच्च अदालत छ, प्रधान न्यायाधीश हुनुहुन्छ, न्याय परिषद छ, त्यसले के गर्छ, सुपरिवेक्षण र मूल्याङ्कन गर्छ। उच्च अदालतले जिल्ला अदालतको सुपरिवेक्षण र मूल्याङ्कन गर्छ होइन, यस्तो खालको हाम्रो छ। र यो न्याय सम्पादन गर्दा तपाईँहरूले मोटामोटी यसो ख्याल राख्नुपर्ने कुरा के छ भने, केही सिद्धान्तहरू छन् बेसिक, यी पनि धेरै सिद्धान्त छन् तर बेसिक केही छन्। उजुरी नपरी कारवाही गर्न नमिल्ने, हाम्रो अगाडि कुनै घटना घट्यो भने पनि त्यो फर्मल्ली आएन भने अब न्यायाधीशले कसैले अदालतले केही गर्न सक्दैन, उजुरी पर्नुपर्छ। जसलाई मर्का परेको उसले पऱ्यो मलाई मर्का भनेर अदालत जानुपर्छ। कानुन बमोजिमको न्याय गर्नुपर्ने, अब कानुनमा जे लेखेको छ त्योभन्दा बाहिर गएर न्याय गर्न मिल्दैन. त्यसैले कहिलेकाहीँ समाजका मानिसहरूले अब मलाई अन्याय त परेको थियो, न्यायाधीशले न्याय दिएन भन्छ, तर हामीलाई कानुनले जे गाइड गरेको छ, के गाइडलाइन दिएको छ, त्यही आधारमा हामीले न्याय गर्नुपर्छ. कानुन सबैले जानेको अनुमान गर्नुपर्ने. अब यो एउटा विश्व प्रसिद्ध विश्वव्यापी सिद्धान्त हो यो, होइन? इग्नोरेन्स अफ ल इज नो एक्सक्युज. कानुन जानेको छैन भनेर कसैले एक्सक्युज पाउँदैन. तर राज्यको काम के हो भने, यो पनि हामी पनि राज्यका निकायको भएकोले यति कुरा गरेका छौँ नि, तपाईँले कानुन जानेको हुनुपर्छ भन्ने त थाहा पाउनुभयो. अब कानुन पढ्ने, जान्ने, आफ्नो विषयसँग सम्बन्धित आफूलाई परेका कुराहरू थाहा पाउने तपाईँहरूको कर्तव्य हो. यति त हामीले भनिदिन सक्यौँ नि. अब कानुन नजानेर मैले यो गल्ती हुन्छ भन्ने कुरो थाहा पाएको भए त गर्ने नै थिएन नि भने हुन्छ अदालतमा आएर. तर हामीले त्यसमा छुट दिन सक्दैन. कानुन त थाहा छैन उसलाई, तर कानुन थाहा दिलाउनु पनि राज्यको कर्तव्य हो. हामीले यस्तै माध्यमबाट त्यो गर्छौँ. सुनवाईको मौका दिनुपर्छ. अभिष्मानले नै भन्नुभएको थियो पनि कि कसैको मुद्दा पऱ्यो भनेपछि ल तिमी आऊ है, तिमीलाई यस्तो मुद्दा पऱ्यो भनेर त्यो मुद्दा परेको विषय फोटोकपी राखेर हामी घरमै पठाउँछौँ, होइन? अनि त्यसपछि सुनवाई दुईवटा पक्ष उपस्थित भएपछि बल्ल मुद्दाको प्रक्रिया अगाडि बढ्छ. प्रमाणले जे बोल्छ अदालतले त्यही बोल्छ, होइन? प्रमाण त्यहाँ कागज सरकारवादी फौजदारी मुद्दा छ भने अब एउटा प्रमाणहरू बनाएर लिएर आएको हुन्छ. अब अनुसन्धान कसरी भयो, त्यसमा अभियोग कसरी लगाए, त्यो त एउटा कुरा होला. तर अदालतमै आइसकेपछि जहाँसम्मको कुरा छ, अब ती कागज प्रमाणहरूलाई हामीले परीक्षण गर्छौँ, जाँच्छौँ, होइन, भेरिफाई गर्छौँ. ती अदालत अनुसन्धान गर्दाखेरि बुझिएका मान्छेहरूलाई बोलाएर सोध्छौँ. त्यही कुरा हो भने अब त्यो गाउँमा त्यस्तो घटना नभएको रहेछ भने पनि त्यो पर्ने सम्भावना. त्यसैले नागरिकहरूको के हो त भन्दाखेरि दायित्व, अनुसन्धान गर्दाखेरि पनि चासो राख्नुपर्छ. गाउँमा कुनै घटना घट्यो भने जे हो त्यही लेखाएर पठाइदिनुपर्छ. त्यहाँ झुट्टा कुरा फेक कुराहरू बनाएर पठायो भने त मान्छे निर्दोष मान्छे पनि जेलमा पर्न सक्छ, परिराख्या पनि हुनसक्छ. अदालतले केही गर्न सक्दैन. अब न्यायाधीशले जे पाए त्यही गर्यो भन्नै पाइँदैन, किनभने प्रमाण जे बोल्छ न्यायाधीशले त्यही बोल्छ. न्यायाधीश अदालत आफै साक्षी बन्दैन, होइन? न्यायाधीशकै अगाडि कुनै घटना घटे पनि तपाईँहरूले फिल्ममा देखिराख्नु भएको छ, त्यो साँचो कुरा हो, समाजकै कुरा रिफ्लेक्सन भएको हो. त्यो न्यायाधीशले के बोल्न सक्दैन. प्रमाण खण्डन परीक्षणको मौका दिनुपर्छ. त्यसैले हामीले ती प्रमाण साँचा हुन् कि झुट्टा हुन् भनेर अदालतले बुझ्छ, त्यो प्रमाण बुझ्ने काम गर्छ. तोकिएको कार्यविधि पुरा गर्नै पर्छ अदालतले, होइन? हदम्यादभित्र उजुर नपरे कारवाही. अब कुनै पनि काम कारवाही अदालतमा लिएर जानेको पनि एउटा म्याद हुन्छ, समय हुन्छ, होइन? मार्का त परेको थियो, 20 वर्षसम्म निदाएर बस्यो, 20 वर्षपछि आयो, 2 वर्षमा आउने कुरा थियो भने, होइन, लेनदेनकै कुरा गर्नुहोस्, त्यो लिखत गरेको मितिले 10 वर्षभित्र त उसले उजुरी गर्नुपर्छ. 10 वर्ष 1 दिन लिएर गयो भने त्यो काम लागेन, दर्दै हुँदैन. तपाईँको पैसा खाएकै हो, खायो, सिद्धि हो. त्यसैले हदम्यादभित्र आउनुपर्छ. क्षेत्राधिकारी त अदालतमा जानुपर्छ. धनुषा जिल्लामा भएको केसहरू धनुषै जिल्लामा लाग्छ, महोत्तरीमा गएर दर्ता भइहालेछ भने पनि खारेज हुन्छ. त्यो जहाँ हो त्यहीँ गर्नुपर्छ. हकवालाले गरेको उजुरी उपर मात्र सुनवाई हुने, होइन? हकवाला कि आफै कि आफ्नो वारेसले गरेको, एउटै मुद्दामा 2 कारवाही हुँदैन र सजाय हुँदैन, होइन? एकपटक मुद्दा चलिसकेपछि त्यही विषयमा फेरि मुद्दा चल्यो भने त्यसमा सजाय गर्दैन अदालतले. दाबी वादी दाबीमा सीमित रहेर अब मागेको कुरा मात्रै पाइन्छ. कहिलेकाहीँ के हुन्छ भने त्यो उसको माग दाबी कम हुन्छ, होइन? त्यहाँ छुट्याइसकेका हुन्छ. अदालतले त्योभन्दा बढी उसलाई दिन सक्दैन, तर उसले पाउनुपर्ने बढी पनि हुनसक्छ. त्यसैले त्यो राम्रो वकिलसँग सल्लाह गरेर लेख्ने, राम्रो काउन्सिलिङ लिने भनेको त्यहाँनिर हो. वादी प्रतिवादी दुवैलाई समान व्यवहार गर्नुपर्छ, होइन? अघि नै भने मैले एकपक्षीय रूपमा गर्दैन, होइन? सर्वोच्च अदालतले फैसला गरेपछि त्यसलाई नजिर मानिन्छ. ती नजिरहरूलाई कानुन सरह लागू गरिन्छ. अदालतले त्यो नजिरहरूलाई कानुन सरह मान्ने गर्छन्. अब हाम्रो न्यायपालिकाले जुन योजना बनाएको थियो 61 सालदेखि, यसको एउटा भिजन थियो, मिसन थियो. अघि नै मैले भनिसकेको छु, स्वतन्त्र, सक्षम, होइन, ढङ्गले काम गर्ने, कानुन र कानुनका मान्य सिद्धान्तहरूलाई मान्ने, यसका ऊ थिए. र यसका मेन भ्यालुहरू पनि छन्, संविधान र कानुनप्रति आस्था राख्ने, स्वतन्त्र भएर काम गर्ने, होइन, अटोनोमस संस्थाको रूपमा स्वायत्त भएर काम गर्ने, काममा स्वच्छता, निष्पक्षता, समानताको कुरा छ, उत्तरदायित्व. अब हामीले काम गर्ने कुराहरू उत्तरदायित्वपूर्ण हुन्छन्, यो कुनै खेलबाड छैन. न्यायाधीशको काम कारवाही खुला इजलासमा हुन्छ, यहाँहरू गएर बहस सुन्न पाउनुहुन्छ. जुन कुरामा बन्द इजलास भनेको छ, गोपनीयताका कुराहरू छन् त्यसमा बाहेक, अरूमा खुला इजलासमा हुन्छ. त्यो पनि एउटा के हो, ट्रान्सपेरेन्सी हो, होइन? न्यायाधीशले गरेका आदेश फैसलाहरू ओपन हुन्छन्, कानुन पत्रिकामा छापिन्छन्, तिनी उप उजुरी गरेर फेरि माथिल्लो तहमा जान सकिन्छ. यसरी न्यायाधीशले उत्तरदायित्व वहन गरेको हुन्छ, है? अनि गुणस्तरीय हुनुपर्छ हाम्रो काम. न्यायाधीशले गरेको कुरा जनताले बुझ्ने भाषामा, जनतालाई चाहिँ यो तर्कले, यस्तो तर्क दिनुपर्छ कि तिमी यसकारणले हार्यौ, तिमीले यसकारणले जित्यौ भन्ने कुराहरू प्रष्ट पारिदिनुपर्छ. न्यायाधीश सदाचारी हुनुपर्छ, होइन? त्यसपछि यो प्रतिनिधित्व र समावेशिताको कुरा मलाई धेरै सजिलो भएको छ, मैले सबै कुरा अघि राखिदिनु भएको छ. अब न्यायपालिका लक्ष्यहरू के हुन् त भन्दाखेरि, अघि नै भने मैले धेरै पुराना पुराना मुद्दाहरू अझै पनि हामीसँग छन्, तर हाम्रो लक्ष्य के हो भने छिटो छरितो तुल्याउने न्याय सम्पादनको कार्यलाई, न्यायिक प्रक्रियालाई अनुमानयोग्य बनाउने। एटलिस्ट तपाईँको मुद्दा अदालतमा दर्ता भइसकेपछि एक वर्षभित्र फैसला हुन्छ, छ महिनाभित्र हुन्छ भन्ने हामीले चाहिँ त्यो दिने। हामीसँग त्यसको क्यालेन्डर सिस्टमको अहिले विकास गर्न खोजिराखेको छ, पर्फेक्ट भएको छैन, सुरुवात भइराखेको छ। अनि न्याय प्रणालीलाई पहुँचयोग्य बनाउने, कसरी नागरिकहरूले चाहिँ सरल तरिकाले चाहिँ न्यायमा पहुँच पाउँछन्, सहज पहुँच पाउँछन्। र 2080 सालसम्ममा एक वर्षभन्दा पुराना मुद्दा बाँकी नरहने त्यसैभरि त्यस्तो किसिमको हाम्रो प्लान टार्गेट रहेको छ, त्यो हाम्रो योजनामा त्यो कुरा लेखिएको छ। र त्यो गर्नलाई धेरै उपायहरू हामीले राखिएको छ, यसमा त्यति धेरै डिटेल गर्नु छैन। के छ भने कर्मचारीहरूलाई तालिम दिने, अदालतका स्ट्रक्चरहरू राम्रो बनाउने, होइन, वेल इक्विप गराउने, तपाईँको चाहिँ आइटीलाई चाहिँ हामीले चाहिँ म्याक्सिमम् प्रयोग गर्ने, हो, यस्ता कुराहरू अदालतले गर्दै जान्छ। अब जनकपुर उच्च अदालतको थोरै ग्लिम्प्स यहाँहरूलाई भनौँ कि हाम्रो के छ भने यो 2 नम्बर प्रदेशको हो। यहाँ चाहिँ एउटा चाहिँ वीरगन्जमा अस्थायी इजलास छ, अर्को राजविराजमा इजलास छ, र मुख्य अदालत चाहिँ यही नै हो, उच्च अदालत 2 नम्बर प्रदेशको जनकपुर। यसमा चाहिँ यहाँ चाहिँ अहिले 12 जना न्यायाधीशको दरबन्दी छ, हामी 11 जना कार्यरत छौँ, 78 जना कर्मचारी छ, एकदम थोरै छ कर्मचारी, हामीसित जनशक्ति पनि कम छ, हो, 78 जना हो, होइन, उहाँ राख्नुभयो। अनि यो यसको हाम्रो एउटा लक्ष्य हुन्छ, हाम्रो 70% मुद्दा हामीले फर्सआउट गर्नै पर्छ, कुल परेको मुद्दा कति पर्छ भन्ने अनुमान छ भने 4835 मुद्दा पर्छ यो साल भन्ने हाम्रो अनुमान छ। अघिल्लो सालको मुद्दा पराईको स्थिति हेरेर त्यसमा 10% जोडेर हामीले चाहिँ नै अनुमान गरेको हुन्छ, लगभग त्यसैको सेरोफेरोमा हुन्छ। त्यो भनेको 3384 मुद्दा छिन्नु छ। अब अहिले कति छिन्यो हाम्रो प्रशासकले यहाँ राख्नु भएन छ, कति पर्सेन्ट छ हाम्रो, 1500 बढी छ, होइन, कति पर्सेन्ट छ, अस्ति हाम्रो समीक्षामा थियो। जे होस्, अहिले हामी अलि भर्खरै न्यायाधीशहरूको पोस्टिङ हुने सरुवा यताउतिले गर्दाखेरि अलिक कम भइराखेको छ, यो स्थिति छ। हामी कहाँ सबभन्दा धेरै मुद्दाहरू अंश र सम्पत्तिसँग सम्बन्धित आउँछन्, देवानी मुद्दामा भने फौजदारी मुद्दामा ज्यान, मानव बेचबिखन, चोरी, लागु औषध एकदम धेरै छ। युवाहरू धेरै युवा जनशक्तिहरू चाहिँ लागु औषध खाएर दुर्व्यसनी भएर बिग्रिएको अवस्था छ, होइन, सवारी ज्यानका मुद्दाहरू, अनि जबरजस्तीकरण, रेप मुद्दाहरू, यस्ता मुद्दाहरू धेरै आउँछन्। र हामीले सामान्यतया फैसला एक वर्षभित्र गर्नुपर्छ, हो, हामीसँग अहिले 1 वर्ष नागेका, 2 वर्ष नागेका मुद्दाहरू पनि छन्, त्यसलाई घटाउनु पर्ने छ। 18 महिना त नाग्न दिनै हुँदैन, हाम्रो योजनाले त्यस्तो भन्छ, तर त्यो योजनालाई मिट गर्न हामीले अलिक सङ्घर्ष गर्नुपर्ने अवस्था छ। त्यो गर्नको लागि हामीले चाहिँ आफ्नो केही प्रतिबद्धताहरू हामीले राखेका छौँ। 1 वर्षभित्र मुद्दाको कारवाही किनारा गर्छौँ, यसमा ऊ बारको अध्यक्षजी हुनुहुन्छ, उहाँहरूको ठुलो सहयोगको अपेक्षा छ। हामीले बारम्बार उहाँहरूलाई, तपाईँहरूले पनि जनताको लागि चाहिँ छिटो छरितो गर्न सहयोग गरिराख्नु भएको छ उहाँले, होइन, त्यो ढङ्गले हामीले काम गरेका छौँ। मेलमिलाप पद्धतिको अघि भनिहाल्नुभयो, किरणजीले भन्नुभयो, अब श्रीमानले पनि यसको कुरा उठाउनु भएको थियो, मेलमिलाप सबैभन्दा उत्तम, दुवै पक्षले जितको महसुस गर्ने, होइन, मुद्दाको अन्तिम त्यहीँबाट हुने, पक्ष आफैले गरेको निर्णय त्यो, त्यसैले मेलमिलाप सबैभन्दा राम्रो। सरकारवादी मुद्दामा मेलमिलाप हुँदैन, फेरि ज्यान जिउ माथ्ने बेच्ने कुनै पनि फौजदारी अपराधमा मेलमिलाप हुँदैन, तर व्यक्ति व्यक्तिका विवादहरूमा मेलमिलाप हुन्छ। अनि महिला बालबालिका ज्येष्ठ नागरिक र फरक क्षमता भएका सेवाग्राहीका लागि विशेष सेवा उपलब्ध गराउने हामीले मुद्दा पहिलो नम्बरमा राख्ने, त्यहाँ अदालतमा पनि राम्रोसँग उहाँहरूलाई चाहिँ फेसिलिटेसन गर्ने, छिटो छरितो गर्ने, त्यो कुराहरू हुन्छ। सूचना र सहायता सेवालाई प्रभावकारी बनाउने, हामीसँग सूचना र सहायता कक्ष नै छ त्यहाँ, हगि, मुस्कानसहितको सेवा प्रदान गर्ने, समुदायमा अदालत यही कार्यक्रम, सेवाग्राही तथा न्यायाधीश बिच अन्तर्क्रिया, त्यहाँ अदालतमा आउने सेवाग्राहीहरूको बिचमा अन्तर्क्रिया पनि हुन्छ। मुख्य श्रीमानले अस्ति मात्रै त्यहाँ आएका सेवाग्राहीहरूसँग हामी यसो समय पाए कि श्रीमानले त्यो गर्नुहुन्छ, हामी पनि गर्छौँ, सेवाग्राहीलाई जम्मा गरेर तपाईँका गुनासा के छन् ल भन्नुहोस् कसरी गर्ने, होइन, त्यो कुराहरू हुन्छ। अदालतले धेरै यस्ता क्रियाकलापहरू गरेको छ। अनि दैनिक रूपमा विशेष परामर्श हाम्रो कर्मचारीहरू परामर्शदाताको रूपमा छन् त्यहाँ, कर्मचारी पनि सेवाग्राहीका परामर्शदाता, अदालतको वातावरण स्वच्छ सुन्दर सेवाग्राही मैत्री बनाउने कुराहरू भएका छन्। अनि अदालतबाट के सेवाहरू उपलब्ध हुन्छन्, अघि भनियो मेन फङ्सन त मुद्दाको निरूपणै हो, मुद्दाको फैसला नै हो, तर त्यसलाई गर्न, त्यसलाई सजिलो सहजीकरण गर्नको लागि के काम गर्छौँ हामीले भन्दाखेरि, निवेदनहरू निःशुल्क उपलब्ध हुन्छन्, यो कुरा जानकारीमा राख्नुपर्छ। टेम्प्लेटहरू बनाएको छ, त्यही निवेदन कानुन व्यवसायीका लेख्यो भने फी लिनुहुन्छ उहाँहरू, उहाँले त सित्तैमा काम गर्ने कुरा हुँदैन, तर अदालतमा भयो भने 10 रुपियाँ तिरेर निवेदन लिएपछि त्यो सित्तै त्यसैमा भर नपाइन्छ। त्यस्तो किसिमको सूचनाहरू हामीले बाहिर फ्लेक्सहरू राखेको छ, त्यो जानकारी लिनुपर्छ। निःशुल्क कानुनी सहायता अघि भन्नुभयो, होइन, काउन्टरबाट सेवा प्रदान गरेको छ, बाहिर बाहिरैबाट आफ्नो सेवा लिन पाइन्छ। आधारभूत सेवाहरू एक घन्टाभित्रै उपलब्ध हुने सेवाहरू छन्। फेरि यो हामी आज उच्च अदालतको कुराहरू उच्च अदालतबाट आएकोले त्यहाँ मात्रै कन्सन्ट्रेट भयो, जिल्ला अदालतको पनि कुरा छ। प्रत्येक जिल्ला यहीँ धनुषा जिल्ला अदालतमा पनि एक घन्टाभित्र उपलब्ध हुने सेवाहरू भनेर त्यहाँ राखेको हुन्छ, हामी कहाँ पनि छ त्यस्तो सेवाहरू चाहिँ एक घन्टा दिनभरि पर्खिरहेछ। एउटा साधारण चाहिँ तपाईँको भनौँ न जिल्ला अदालतमा हुने अधिकृत वारेखनामा प्रमाणित गर्नु थियो होइन, अथवा एउटा निवेदन दर्ता गर्नु थियो, दिनभरि लाग्यो भने भन्नु पऱ्यो, लेख्नुभएको छ एक घन्टाभित्र, तर मलाई त यस्तो भयो नि, गुनासो सुन्ने अधिकारी कहाँ गएर भन्नु पऱ्यो, तुरुन्तै काम हुन्छ। आफ्ना अधिकारहरूमा सचेत हुनु पऱ्यो। सर्वोच्च अदालतमा रहेका मुद्दाहरूको अनलाइनबाट तारिख लिन सकिन्छ, यहीँबाट जिल्लाबाट हाइकोर्टबाट सर्वोच्च अदालतमा जानै पाइँदैन पर्दैन। अनि परामर्श डेस्क छ, टेली इन्क्वायरी सेवा छ, यहाँ हामीले पछि लास्ट मैले नम्बर दिएको छु, केही कुरा सुन्नु सोध्नु पऱ्यो भने त्यो 18 किलोमिटर गाउँबाट साइकल चढेर या हिँडेर आउनु पर्दैन। सामान्य कुरा छ भने मेरो मुद्दा हट्यो कि के गरे होला, यति नम्बरमा बेन्चमा थियो, हाम्रो अनलाइन छ, वेबसाइट छ, तपाईँहरूले खोलेर हेर्न सक्नुहुन्छ। सुप्रिम कोर्टको वेबसाइट हेर्नुभयो भने यहाँ धनुषा अदालतको या यो उच्च अदालतको मुद्दा कहाँ कुन न्यायाधीश कहाँ पऱ्यो, कति नम्बरमा छ, हट्यो कि के गर्यो, हामीले तुरुन्तै स्टाटस जनाइदिया हुन्छ। त्यतिको लागि तपाईँहरूलाई जानकारी हुँदैन अनि दौडेर आउनुहुन्छ यहाँ होइन, भरे जाँदाखेरि रात पर्छ, समस्या पर्छ, आफ्नो काम छुट्छ, त्यसैले ती कुराहरू जानकारी राख्नुपर्छ। मैले तल राखेको छु, त्यो तपाईँहरूले नोट गर्नुहोला। अनि सेवाग्राही प्रतीक्षालाई गुनासो र सुझाव पेटिकाहरू छन्। अब सुझाव पेटिका खोल्यो भने वर्षौँ वर्ष माकुराको जालो बाहेक एउटा सुझाव पनि एउटा गुनासो पनि छैन त्यहाँ दिनु नि। कुनै आफूलाई समस्या परेको छ भन्न पनि सकेका छैन भने लेखेर राखिदिनु, मुख्य न्यायाधीशज्यूले हेर्नुहुन्छ होइन, हामीसँग छलफल गर्नुहुन्छ यस्तो आयो भनेर, त्यस्तो गर्न सकिन्छ। अनि सेवाग्राहीलाई प्रभावकारी बनाउन, सेवा सुविधालाई बनाउन गरेका अरू प्रयासमा सेवाग्राही न्यायाधीशका बिचमा प्रत्यक्ष भेटघाट कार्यक्रम, अदालत र समुदायका बिचमा न्यायिक संवाद कार्यक्रम, गुनासो सुनवाई र सूचना प्रवाहको प्रभावकारी व्यवस्था, बार सञ्चार बारसँग हाम्रो अस्ति मात्रै इन्टरेक्सन गराउनु भएको थियो बार अध्यक्षज्यूले, अब हामी अदालतबाट गराउँदैछौँ, हाम्रो बिचमा पनि छलफल भइरहन्छ। अहिले हामी अब बेन्चमा मात्र इजलासमा मात्र सीमित नभएर यसलाई कसरी राम्रो गर्न सकिन्छ भनेर बढीभन्दा बढी एउटा अन्तर्क्रियात्मक हुने कोसिस हामीले गरेको अवस्था छ, यस्तो छ। अनि सेवाग्राहीसँग अदालतबाट सुझाव लिने त्यो पनि एउटा हाम्रो चाहिँ ऊ छ, यहाँबाट पनि सुझाव लिए जस्तै सेवाग्राहीबाट हामीले अदालतमै सुझाव लिएर त्यसलाई नोट डाउन गर्छौँ र त्यसलाई सुधारको उसमा लैजान्छौँ। अदालतको काम कारवाहीमा सहभागिताहरूको, अब नागरिकहरूको के भूमिका हुन्छ त होइन, अदालतले त यत्रा कुराहरू गर्ने प्रयत्न गरेका छ, उहाँहरूले पनि गर्नु पऱ्यो, अदालतले दिएका आदेशहरू पालना गर्नु पऱ्यो। ले फलान दिने तपाईँ बकपत्र गर्न आइदिनु भने हुन्छ, आउँदै आउँदैन, फेरि मुद्दा सरेर जान्छ, फेरि आदेश गर्नुपर्छ होइन, अदालतले बोलाएको दिन अदालतमा आइदिनु उहाँको कर्तव्य हो। अब अरू देशमा हो भने त्यो नआए बापतमा फाइन हुने, जरिवाना हुने, कैद हुने हुन्छ, हामी कहाँ अझ सरल छ कानुन, त्यस्तो छैन, त्यो भएर त्यो होइन त्यो कर्तव्यलाई त्यसरी गरेको डिक्टेट गरेको हुन्छ। अन्त मुद्दामा साँची बसेको भए तोकेको दिन अदालतमा उपस्थित हुने होइन, अदालतमा झुट्टा बकपत्र नगर्ने, जे कुरा हो त्यही भन्यो। अब कुरा फरक पर्छ, अनुसन्धान गरेको बेलामा हो मेरो आँखाले देखेको, यसैले गरेको, उखुबारीमा लगेर लडाएको थियो, यस्तो गरेको थियो, छुरी हानेको मैले देखाएँ हो भन्छ, यता अदालतमा आइपुग्दाखेरि समय व्यतीत हुन्छ, अब उतै के गरेर मेलमिलाप गर्छ होइन, अनि होइन त्यो त कहाँ मैले भन्दै नभने कुरा सही छाप गर भन्यो मैले सही छाप गरिदिएँ हुन्छ, त्यो कुरा गलत हो। झुट्टा सजाय बकपत्र गरेकोमा सजाय हुन्छ, हामीले अस्ति गरे पनि छौँ एउटा मुद्दामा, त्यस्तो बेला बेलामा पर्छ, झुट्टा बकपत्र गर्नु हुँदैन। म्याद लगाएका विभिन्न मुचुकामा साक्षी, अब हाम्रो कर्मचारी तामेलदार आइसकेपछि फलानुको घर यो भनेर देखाइदिने, त्यहाँ साक्षी बस्दिने, यसमा सहयोग गर्नुपर्छ होइन, पीडितको संरक्षण गर्ने। अब कोही कुनै मुद्दामा कुनै व्यक्ति पीडित छ भने उसको संरक्षणको लागि तत्काल हस्पिटल लाने, प्रहरीमा उजुरी दिने, अनि उसलाई चाहिँ संरक्षण दिएर राख्ने, अदालतबाट चाहिँ आदेश लिने उसको संरक्षणको लागि, यो काम गर्नुपर्छ। फैसलाको कारण, अब फैसला कारणमा एउटा अभियान चलाएको छ सर्वोच्च अदालतले, हाम्रा जिल्ला अदालतहरूले, पुनरावेदनले अथवा उच्च अदालतले, त्यो कुनै कोही दण्ड जरिवाना लागेको व्यक्ति छ भने त्यो मान्छे यहाँ छ भनेर जानकारी दिने होइन, अनि पक्राउ गर्न सहयोग गर्ने। अपराधी समाजमा लुकेर छिपेर हिँड्यो भने त अर्को अपराध घटाउँछ, दण्डहीनता हुन्छ, उसलाई त जेल पठाउने हो नि, कैद लागेर अन्तिम भइसकेको व्यक्तिलाई यो फैसला कार्यान्वयन गर्नमा सहयोग दिनु पर्छ, सहयोग गर्ने नागरिकहरूको कर्तव्य हुन्छ। र कैद सकेर जेल जीवन भुक्तानी गरेर फेरि समाजमा फर्केको व्यक्तिलाई छिछि दुरदुर गर्ने होइन, उसले आफ्नो कैदको पश्चाताप गर्यो, पापको कर्मको भोग भोगिसक्यो, फल भोगिसक्यो, अब उसलाई राम्रो नागरिक बनाउन तपाईँले जस्तो विद्यार्थी भाइहरूले क्याम्पेन गरेर होइन उसको अपराध सिद्धियो, अब त्यो कुरा सम्झाउने होइन, उसलाई अब फेरि पीडित बनाउने, फेरि अपराधी बनाएर धकेल्ने होइन। कति मान्छेहरू छिचिएर दुर दुर गऱ्यो, अब म फेरि क्राइम गरेँ मैले के गर्ने त, मलाई त गाउँमा बस्नु दिएन, मेरो दाजुभाइले नै हेला गरे हे होइन हेट गर्यो भन्छ, त्यस्तो गर्नु हुँदैन, उसलाई चाहिँ पुनर्स्थापित गर्ने मौका दिनुपर्छ, त्यो हामीले त्यस्तो कर्तव्य गर्नुपर्छ। अदालतसँग सम्बन्धित सूचना सम्प्रेषण गर्ने यस्ता जानेका कुराहरू यी कुराहरू रहेछन् नि भनेर तपाईँहरू यहाँ कति 60 हुनुहोला अनि घरमा गएर सुनाउनु भयो भने 3-4 बा आमा दाजुभाइले सुन्छन् अनि धेरै मान्छेले यसको जानकारी पाउँछ नि। यस्तो सूचना तपाईँहरूले गर्नुपर्छ। मेलमिलापको कुरा उहाँले गरिसक्नुभयो, मेलमिलापको फाइदाको यसमा नगरौँ। अदालतबाट सूचना प्राप्त गर्ने भने अब तपाईँहरूले केही कुरा सोध्नु पऱ्यो भनेदेखि हाम्रो अदालतको टेली इन्क्वायरी नम्बर छ, यसमा सोध्न सक्नुहुन्छ होइन। सामान्य जानकारीको कुरा, मेरो मुद्दा के हुन्छ, जित्छु कि हार्छु, यस्तो कुराको पाइँदैन, तर प्रोसेसको कार्यविधिको होइन यस्तो कुराहरू तपाईँले पाउनुहुन्छ। त्यसपछि हाम्रो इमेल छ र वेबसाइट यो छ, यसमा चाहिँ वेबसाइटमा जानुभयो भने धेरै कुराको इन्फर्मेसन तपाईँहरूले पाउनुहुन्छ ल है। तपाईँहरू नोट गर्नुहुन्छ, अहिले गर्नुहोला, यहाँ यहीँ रहन्छ तपाईँहरूसँग यो अहिले ल ल। नम्बर टेलिफोन लिनुहोस् होइन, ल अब अब हामी के यति कुरा गरिसकेपछि हामी के गर्न सकौँला त हाम्रो तर्फबाट होइन। तपाईँहरूले के अपेक्षा राख्नुभएको छ होइन, छिटो छरितो सेवा पाए हुन्थ्यो है, प्रभावकारी समय तालिका भइदियो हुन्थ्यो होइन। अब मेरो मुद्दा कहिले छिनिने हो, मेरो बाको मुद्दा कहिले अन्तिम हुने हो भन्ने कुरो थाहै नपाएर दुःख पाइराखेको अवस्था छ। असल आचरण र व्यवहार पाए हुन्थ्यो कर्मचारीहरूबाट, मुद्दा प्रवाह व्यवस्थापनको प्रभावकारी कार्यान्वयन भइदिए हुन्थ्यो होइन। नागरिक बडापत्रको कुरा छ, मेलमिलाप प्रक्रियाको कुरा छ, सेवाग्राहीप्रति शालीन र सम्मानपूर्ण व्यवहार भए हुन्थ्यो, यही त अपेक्षा हुन्छ नि होइन र। सेवाग्राहीको महत्त्वलाई आत्मसात गर्ने संस्कृति भइदिए हुन्थ्यो, दिगो मैत्रीपूर्ण हार्दिक सम्बन्ध हो, आपसी सम्बन्धलाई सकारात्मक रूपले सोच्ने, त्यहाँ गएपछि दुःखै दिन्छ। फेरि कहिलेकाहीँ के हुन्छ भने त्यो कर्मचारीले कानुनी कार्यविधि नै पुरा गरिराखेको हुन्छ, तर पक्षलाई के लगाइराखेको हुन्छ भने ल यसले दुःख दियो, अब पैसा खोजेको होला यसले भनिदिएर, त्यो हाम्रो कर्मचारीले बताउन सक्दैन, जान्दैन यो तपाईँको यो कारणले यस्तो भएको हो है, तपाईँले यसमा उठ्नु पर्खनुपर्छ, यसमा समय लाग्छ भनिदिने हो भने त चित्त बुझ्थ्यो होइन। त्यसपछि त्यस्तो खालको सम्बन्ध सोच आउन सक्छ। त्यस्तै सेवा प्रभावमा गुणात्मक सुधार हो, हामीले अब गुणात्मक सुधार गर्नुपर्नेछ, सेवाग्राहीको सन्तुष्टिमा अभिवृद्धि गर्नुपर्नेछ, कामप्रति उत्प्रेरणा कार्यक्षमता परिमाणात्मक प्रगति गर्नुपर्नेछ, अदालतप्रति जनआस्थाको अभिवृद्धि गर्नुपर्नेछ र यसबाट समग्रतामा न्यायिक सुशासनमा सहयोग गर्नुपर्नेछ। त्यसैले तपाईँहरू होइन उच्च शिक्षा हासिल गर्दै हुनुहुन्छ, युवा व्यक्तित्व हुनुहुन्छ, देशको न्याय प्रणालीको बारेमा यथार्थ जानकारी राख्नु तपाईँहरूको आफ्नो कर्तव्य हो र यस्तो जानकारी आफूले राख्ने मात्र होइन अरूलाई पनि सेयरिङ गर्ने र असल नागरिकको महत्त्वपूर्ण भूमिका दायित्व पुरा गर्न सक्नुहुन्छ भन्ने लाग्छ होइन। त्यसैले हामी के आह्वान गर्छौँ भने आउनुहोस् अदालत न्याय सम्पादन प्रक्रियामा सहकार्य गरेर जनसाधारणको न्यायमा सहज पहुँचलाई सुनिश्चित गरौँ भन्ने हाम्रो तर्फबाट तपाईँहरूलाई आग्रह छ। ल मेरो कुरा यहीँ राखेँ, अब तपाईँहरूले
सुनिए अपने सब टेक नारायण कुंवर जी के ब्रेक पर जाएब ओहिसँ पहिने अपने जानकारी कह दी जे राजर्षि जनक कैंपसके विद्यार्थी सब प्रश्न पूछलकै अदालत माने इंसाफके बिक्री होइ छै, खरीद बिक्री होइ छै सुनै छियै, गरीबके लेल इंसाफे नहि छै कहाँ दुन, धनीके लेल इंसाफ छै, लगातके क्वेश्चन सब पूछलखिन आ ओकर उत्तर देलखिन ओहिठामके न्यायाधीश सब। तऽ ब्रेकके बाद